यो रेडियो नेपाल हो। बिहान 7 बजेको समाचारमा स्वागत छ। म श्रिया नेपाल। शुरूमा प्रमुख समाचार। प्रतिनिधि सभाद्वारा प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरा विरूद्धको महाअभियोग प्रस्ताव सिफारिश समिति गठन। सिफारिश समितिमा नेकपा एमाले नाम दिएसँगै सदन सञ्चालन हुने कानून न्याय तथा संसदीय मामला मन्त्री दिलेन्द्र प्रसाद बडुको विश्वास। राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष प्रधानमन्त्री शेरबहादुर देउवाद्वारा सरकार र राष्ट्रिय सुरक्षा परिषदको वार्षिक प्रतिवेदन पेश। जलविद्युत उत्पादनमा तीव्रता र सामाजिक सुरक्षा कार्यक्रमलाई सरकारले प्रभावकारी बनाएको प्रधानमन्त्री देउवाको भनाई। तोकिएकै समयमा स्थानीय तहको निर्वाचन हुनेमा ढुक्क हुन सरकारका प्रवक्ता संचार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीको आग्रह। र रूसी क्षेप्यास्त्रको निशानाले मध्य युक्रेनको भिनिट सियामा रहेको विमानस्थल ध्वस्त।
सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन। अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ। तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउ न।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। प्रतिनिधि सभाले प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरा विरूद्धको महाअभियोग प्रस्ताव सिफारिश समिति गठन गरेको छ। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको विरोधबीच शुरू भएको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले महाअभियोग सिफारिश समिति गठन सम्बन्धी प्रस्ताव पेश गर्नुभएको थियो। बैठकमा सभामुख सापकोटाले प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरा विरूद्धको महाअभियोग प्रस्तावको प्रक्रिया अघि बढ़ाउन 11 सदस्यीय महाअभियोग सिफारिश समिति बहुमतले स्वीकृत भएको जानकारी दिनुभयो। सिफारिश समितिका सदस्यहरूमा एकवाल मिया, कल्याणी खड्का, कृष्णभक्त पोखरेल, प्रमोद शाह, मीन बहादुर विश्वकर्मा, यशोदा गुरूङ, रामबहादुर विष्ट, रेखा शर्मा, लालबाबु पण्डित र शिवमाया तुम्हाम्फे रहनु भएको छ। नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी सहितका 98 सांसदको हस्ताक्षर सहित प्रधान न्यायाधीश राणा विरूद्ध यही फागुन 1 गते संसद सचिवालयमा महाअभियोग प्रस्ताव दर्ता भएको थियो। महाअभियोग प्रस्ताव दर्ता भएपछि प्रधान न्यायाधीश जबरा स्वत निलम्बित हुनु भएको छ। यसै गरी बैठकमा प्रधानमन्त्रीका तर्फबाट कानून न्याय तथा संसदीय मामला मन्त्री दिलेन्द्र प्रसाद बडुले अख्तियार दुरूपयोग अनुसन्धान आयोगको 31 वार्षिक प्रतिवेदन आर्थिक वर्ष 2077-78 पेश गर्नुभयो। प्रतिनिधि सभाको अर्को बैठक यही फागुन 29 गते आइतबार दिउँसो 1 बजे बस्नेछ। कानून न्याय तथा संसदीय मामला मन्त्री दिलेन्द्र प्रसाद बडुले प्रमुख प्रतिपक्षी दल नेकपा एमाले प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरा विरूद्धको महाअभियोग सम्बन्धी प्रस्ताव सिफारिश समितिमा नाम दिएसँगै सदन सञ्चालन हुने विश्वास व्यक्त गर्नुभएको छ। संसद बैठकपछि बाहिरिने क्रममा हिजो प्रतिक्रिया दिनुहुँदै मन्त्री बडुले लामो समयदेखि सदन अवरोध भइरहेको अवस्थामा एमाले सिफारिश समितिमा रहने सदस्यको नामावली पठाएको विषयलाई आफूहरूले सकारात्मक रूपमा लिएको बताउनुभयो। मन्त्री बडुले सदन सधैँ अवरोध भइरहने जनताबाटै प्रश्न उठ्न सक्ने भएकाले यसलाई भरपूर चलायमान बनाएर लैजानुपर्छ भन्ने सरकारको धारणा रहेको बताउनुभयो। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले लामो समयदेखि सदन अवरूद्ध भइरहेको अवस्थामा अग्रिम निर्वाचनको हल्ला चल्नु स्वाभाविक भएको प्रतिक्रिया दिनुभयो। प्रमुख प्रतिपक्षी दल नेकपा एमाले संसदीय दलका उपनेता सुभाष चन्द्र नेवाङले महाअभियोगको प्रक्रियालाई ठिक ढंगले निकास दिन महाअभियोग सिफारिश समितिमा रहने सदस्यको नाम पठाएको बताउनुभयो। राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल सरकार र राष्ट्रिय सुरक्षा परिषदको आर्थिक वर्ष 2077-78 दुई छुट्टा छुट्टै वार्षिक प्रतिवेदन पेश गर्नुभएको छ। राष्ट्रपति भवन शीतल निवासमा हिजो आयोजित विशेष समारोहबीच राष्ट्रपति भण्डारी समक्ष प्रधानमन्त्री देउवाले सरकारले गरेका काम र उपलब्धि सहितको ती दुवै वार्षिक प्रतिवेदन पेश गर्नुभएको हो। प्रतिवेदन पेश गर्नुहुँदै प्रधानमन्त्री एवं राष्ट्रिय सुरक्षा परिषदका अध्यक्ष देउवाले राष्ट्रिय प्रतिरक्षा नीति 2077 स्वीकृत गरी कार्यान्वयनमा ल्याइएको तथा सीमा सुरक्षालाई सबल र सुव्यवस्थित तुल्याउन उत्तर र दक्षिणी सिमानाका विभिन्न स्थानमा सीमा सुरक्षा चेक जाँच चौकी बीओपीहरू स्थापना गरिएको बताउनुभयो।
राष्ट्रिय प्रतिरक्षा नीति 2077 स्वीकृत गर्ने कार्यान्वयनमा ल्याइएको छ। सीमा सुरक्षालाई सबल र सुव्यवस्थित बनाउन देशको दक्षिण सीमातर्फ 219 उत्तरी सीमातर्फ 7 गरी जम्मा 223 स्थानमा बोर्डर आउटपोस्ट बीओपी स्थापना गरिएको छ। प्रदेश स्तरीय तहमा वित्तीय हस्तान्तरण राजस्व रोयल्टी भारफाल तथा प्रतिबन्ध प्रणाली स्थापना गरिएको संस्थागत गरिएको छ। साक्षर घोषित जिल्लाको संख्या 54 पुगेको छ भने 635 स्थानीय तहमा प्राविधिक शिक्षाको पहुँच पुगेको छ। स्वास्थ्य बिमा कार्यक्रम 75 जिल्ला 736 स्थानीय तहमा लागू भएको छ। नेपालको कुटनीति सम्बन्ध स्थापना भएका मुलुकहरूको संख्या 171 पुगेको छ।
प्रधानमन्त्री देउवाले यस अवधिमा जलविद्युत उत्पादनले तीव्रता पाएको, जनतालाई राहत पुग्ने कार्यक्रमहरूको संचालन तथा सामाजिक सुरक्षा कार्यक्रम प्रभावकारी बन्दै गएको बताउनुभयो। प्रधानमन्त्री देउवाले वर्तमान सरकार गठन भएपछि कोरोना भाइरस नियन्त्रणका लागि खोप अभियानलाई तीव्रता दिएको र त्यसको फलस्वरूप 18 वर्षमाथिका 80% भन्दा बढ़ीले पूरा मात्रा खोप प्राप्त गरिसकेको बताउनुभयो। प्रधानमन्त्री देउवाले कोरोना विरूद्धको खोप सबै नागरिकलाई निशुल्क रूपमा उपलब्ध गराउन सरकारले अभियान नै चलाइरहेको बताउनुभयो।
कोविड 19 नियन्त्रण गर्नका लागि 18 वर्ष माथिका 80% पूर्ण मात्रामा खोप उपलब्ध गराइएको छ। साथै खोप लगाएको सबै नेपाली नागरिकलाई निशुल्क खोप दिने अभियान जारी छ। किसानलाई मल बिउ तथा विद्यालयका छात्र छात्रालाई पाठ्य पुस्तक रूपमै उपलब्ध गराउन प्रयास गरिएको छ। भूमिहीन दलित भूमिहीन सुगमवासी र अव्यवस्थित सरकारले बसोबास गर्दै आएका समुदायको बसोबासको व्यवस्था सबैका लागि समाधान गर्न राष्ट्रिय भूमि आयोग गठन आदेश 2078 स्वीकृत भई पदाधिकारीको नीति भइसकेको छ।
प्रधानमन्त्री देउवाले एमसीसी संसदबाट अनुमोदन भएसँगै विकास निर्माणका कामले तीव्रता पाउने बताउनुभयो। प्रधानमन्त्री देउवाले सरकारले बेमौसमी वर्षाका कारण क्षति बेहोरेका कृषकलाई क्षतिपूर्ति दिने नीति कार्यान्वयनमा अगाडि बढ़ाएको जानकारी दिनुभयो। उहाँले मलखादको व्यवस्थापन, विद्युत उत्पादन, प्रवर्धन तथा वितरण लगायतका कामलाई उच्च प्राथमिकता दिई काम गरिरहेको पनि बताउनुभयो। संचार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले सरकार तोकिएकै समयमा स्थानीय तहको निर्वाचन गर्न प्रतिबद्ध रहेको बताउनु भएको छ। गोर्खापत्र संस्थानको हिजो अवलोकन भ्रमणका क्रममा मन्त्री कार्कीले सरकार तीनवटै तहको निर्वाचन समयमै सम्पन्न गर्न प्रतिबद्ध रहेको बताउनुभयो। मन्त्री कार्कीले गोर्खापत्रलाई विश्वासिलो र पठनीय बनाउने काममा जुट्न आग्रह गर्नुहुँदै गोर्खापत्र संस्थानको सुधारका लागि आफूले सक्दो सहयोग गर्ने बताउनुभयो। त्यस अवसरमा संचार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डाक्टर वैकुण्ठ अर्यालले समय अनुकूल गोर्खापत्र संस्थानका प्रकाशन र विषयवस्तुको गुणस्तरका साथै छपाईमा पनि सुधारको आवश्यकता रहेको औल्याउनुभयो। कार्यसूचीमा सहमति नभएपछि नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक स्थगित भएको छ। बैठकमा केन्द्रीय सदस्यहरूको मनोनयन, पोलिट ब्यूरो, स्थायी समिति र पदाधिकारी चयनका साथै कार्यविभाजन लगायत स्थानीय निर्वाचनको तयारी, एमसीसीका सन्दर्भमा पार्टीले लिएको निर्णयको समीक्षा र महत्वपूर्ण विधेयक पेश गर्न संसद सुचारू गर्न आग्रह गर्ने लगायतका प्रस्ताव तय गरिएको थियो। हिजो स्थगित बैठक आज बस्ने माओवादी केन्द्रले जनाएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कतारको दोहा उडान भर्न लागेको नेपाल एयरलाइन्सको विमानमा पासपोर्ट र भिसा बिना एक व्यक्ति पुगेको घटनाको सम्बन्धमा छानबिन गर्न गठित समितिले गृहमन्त्री बालकृष्ण खाँडलाई आफ्नो प्रतिवेदन बुझाएको छ। गृह मन्त्रालयमा हिजो समितिका संयोजक अध्यागमन विभागका महानिर्देशक नारायण प्रसाद भट्टराईले प्रतिवेदन बुझाउनु भएको हो। फागुन 9 गते राति हवाई जहाजको टिकट र भिसा नभएका व्यक्ति विमानस्थलभित्र छिरेर जहाजसम्म पुगेका थिए। गृहमन्त्री स्तरीय निर्णयबाट फागुन 13 गते विमानस्थल सुरक्षा अवस्था तथा सुधारका उपायहरू सम्बन्धमा सिफारिश गर्न भन्दै समिति गठन भएको थियो। समितिको प्रतिवेदन बुझ्दै गृहमन्त्री खाँडले रिपोर्ट कार्यान्वयनको प्रक्रिया अगाडि बढ़ाउने बताउनुभयो। वहाँले विमानस्थलभित्र नागरिक छिरेर जहाजमै पुग्नु संवेदनशील भएको भन्दै त्यो घटना कसरी भएको हो, कसको कमजोरीले भएको हो, पर्यटन अर्थ सहितको सल्लाहमा दोषीलाई कार्यवाहीको प्रक्रिया अगाडि बढ़ाउने गृहमन्त्री खाँडले बताउनुभयो। कोविड 19 को प्रकोप घटेको र व्यवस्थापन गर्न सरकार सफल भएको भन्दै अब अझै पर्यटकको आगमन बढ़ने भन्दै गृहमन्त्री खाँडले जति आगमन बढ़्यो त्यति सुरक्षा संवेदनशीलता बढ़ने भन्दै सचेत रहन सम्बन्धित निकाय चनाखो रहनुपर्ने बताउनुभयो। जलवायु परिवर्तनको उच्च जोखिममा रहेको अनुसन्धानकर्ता तथा वातावरण विज्ञहरूले बताएका छन्। नेपाल जलवायु परिवर्तनको उच्च जोखिममा रहेको अनुसन्धानकर्ता तथा वातावरण विज्ञहरूले बताएका छन्। काठमाण्डुमा हिजो आयोजित हिमालयमा जलवायु परिवर्तन सम्बन्धी अन्तर्क्रियामा अनुसन्धानकर्ता तथा वातावरणविदहरूले जलवायु परिवर्तनका कारण हिमालय क्षेत्रमा हिउँको मात्रा 19% घट्दै गएको र नेपालका हिमतालहरू उच्च जोखिममा रहेको बताउनुभयो। नेपालमा 0.056% तापक्रम वृद्धि भइरहेको र 47 हिमताल तथा नदी जोखिममा रहेको काठमाण्डु विश्वविद्यालयका सह प्राध्यापक डाक्टर रिजन भक्त कायस्थले बताउनुभयो। 6,000 किलोमिटर माथिको उचाइमा समेत हिउँबाट बरफ नबनेको हालको अवस्थाले हिमताल तथा नदीहरू जोखिममा पुगेको अनुसन्धानकर्ताहरूले औल्याउनु भएको छ। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ अब एकैछिन विज्ञापन।
श्रम ऐन 2074 को पालना गरौ। श्रमिक आपूर्तिकर्ता र रोजगारदाता सजग बनौ।
नेपाल सरकार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय।
विज्ञापनपछि पुनः स्वागत छ। अब बाँकी समाचार। नेपालमा हिजो 68 जनामा कोरोना संक्रमण पुष्टि भएको छ। 4,929 नमूनाको परीक्षण गर्दा 68 जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यस्तै गएको 24 घण्टामा 538 जना संक्रमण मुक्त भएका छन्। दैनिक संक्रमण दर घटेसँगै सक्रिय संक्रमितको संख्या 6,461 पुगेको मन्त्रालयका प्रवक्ता संगीता मिश्राले जानकारी दिनुभयो। यस्तै हिजो थप 2 जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ। भक्तपुरको सूर्यविनायक नगरपालिका 10 रहेको 3 पोल्ट्री फार्ममा कुखुरामा बर्ड फ्लू भेटिएको छ। भक्तपुरको पाइला एग्रीकल्चर फार्म, शिखर पोल्ट्री फार्म र अजिमा पोल्ट्री फार्ममा कुखुरामा बर्ड फ्लू भेटिएको केन्द्रीय पशुपक्षी रोग अन्वेषण प्रयोगशाला त्रिपुरेश्वरले पुष्टि गरेको छ। जिल्लामा बर्ड फ्लू भेटिएको पुष्टि भएसँगै जिल्ला प्रशासन कार्यालयमा बसेको सुरक्षा समितिको बैठकले बर्ड फ्लू भेटिएका फार्ममा पंक्षी र पंक्षीजन्य वस्तु नष्ट गर्ने निर्णय गरेको छ। समितिले सूर्यविनायक 10 स्थित पूर्वमा अजिमा इटा उद्योगसँगै अरुणीको राजमार्ग जाने सड़क, पश्चिममा शिखर पोल्ट्री फार्मसँगै रहेको बाटो, दक्षिणमा अर्नीको राजमार्गको उत्तरी सिमाना र उत्तरमा पानी ट्याङ्की जाने बाटोको 4 किलाभित्रको पंक्षी तथा पंक्षीजन्य वस्तुहरू, दाना, सुली, अण्डा लगायत वस्तुहरू नष्ट गर्ने निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी एवं सूचना अधिकारी माधव प्रसाद शर्माले जानकारी दिनुभयो। राप्ती राजमार्ग अन्तर्गत सल्यान दाङ सड़क खण्ड हिजोदेखि 10 दिनसम्म दैनिक 8.5 घण्टा बन्द हुने भएको छ। कपुरकोट चोरखोला सड़क खण्ड मरमत गर्नुपर्ने भएकाले सल्याङ दाङ सड़क खण्ड हिजोदेखि आगामी चैत 1 गतेसम्म बन्द हुने सल्यानका सहायक प्रमुख जिल्ला अधिकारी थमन खड्काले जानकारी दिनुभयो। साउदी अरबियाले नेपाल वायुसेवा निगम लाई उडान अनुमति प्रदान गरेको छ। साउदी अरेबियाको नागरिक उड्डयन नियामक निकाय जनरल अथोरिटी अफ सिभिल एभिएसनले हिजो नेपाल वायुसेवा निगमलाई उडानको अनुमति दिएको हो। जेएससीएबाट प्राप्त अनुमति अनुसार नेपाल वायुसेवा निगमले रियाद, दमाम र जेद्दामा उडान गर्न पाउनेछ। यसैबीच नेपाल वायुसेवा निगमले हिजो एक विज्ञप्ति जारी गरी आगामी वैशाखदेखि काठमाण्डु रियाद काठमाण्डु क्षेत्रमा साताको 3 दिन व्यावसायिक उडान भर्ने जनाएको छ। लामो समयदेखि बन्द रहेको बागलुङको बलेवा विमानस्थलमा धावन मार्ग कालोपत्र गर्ने काम सकिएको छ। विमानस्थलसम्म पुग्ने सड़क नभएका र धावन मार्गमा घाँस तथा हिलोका कारण पटक पटक बन्द भएको विमानस्थल कालोपत्रसँगै सुविधा सम्पन्न भएपछि अब नियमित संचालनमा आउने बताइएको छ। पर्वतबाट संवाददाता राजन पौडेलको यो रिपोर्ट।
गौ चरणमा परिणत भएको बागलुङ जिल्लाको बलेवा विमानस्थलको धावन मार्ग कालोपत्र गर्ने कार्य सकिएको छ। बाह्रै महिना विमानस्थल सञ्चालनार्थ धावन मार्ग कालोपत्र गर्नका लागि नागरिक उड्डयन प्राधिकरणले ठेक्का मार्फत गत आर्थिक वर्षभित्रै सम्पन्न गर्ने लक्ष्य लिएको थियो। बागलुङ नगरपालिका वार्ड नम्बर 14 का अध्यक्ष चक्रबहादुर केसी।
लामो समयको इन्तजार पछि बलेवा विमानस्थल कालोपत्रको काम सम्पन्न भएको छ। यहाँका धार्मिक पर्यटकीय स्थलहरू, साहसिक पर्यटकीय स्थलहरू जस्तो बन्जी जम्पहरू छ, यिनमा आउने बाहिरी पर्यटकहरू पनि यहाँ सहज रूपले आउन सक्छन्। सञ्चालन भइसकेपछि हाम्रो यहाँबाट काठमाडौँ तर्फ जाने अथवा भैरव तर्फ जाने अहिलेको नयाँ युग अनुसारकै एउटा सुविधा लिने जीविकोपार्जनका अवसरहरू पैदा हुनेछन्।
विमानस्थलमा कच्ची धावन मार्ग, विमानस्थलसम्म पुग्ने सड़क कालोपत्रे नहुनु लगायतका समस्याका कारण विमानस्थल पुनः बन्द भएको थियो। विमानस्थलसम्म जाने सड़क पक्की र धावन मार्ग कालोपत्रे भएसँगै स्थानीयवासीमा अब भने एउटा आशाको दियो बालेको छ। स्थानीय रुकमणी सुवेदी।
अब चल्छ कि भन्ने आश अब चल्यो भने एक फेरि पहिलो चानसमा काठमाडौँ चढियो।
विमानस्थलको 700 मिटर लम्बाई तथा 30 मिटर चौडाई कालोपत्र सक्ने गरी धावन मार्ग प्राधिकरणले काष्ठमण्डप उमा एन्ड कम्पनी जेबी बल्खुसँग ₹7 करोड रुपियाँमा ठेक्का सम्झौता गरेको थियो। विमानस्थल निर्माण भएर सञ्चालनमा आए पश्चात कृषि, पर्यटन र व्यापार व्यवसायमा समेत टेवा पुग्ने विश्वास व्यक्त गर्नुहुन्छ। विमानस्थलको छेवैमा खाजाघर सञ्चालन गर्नुभएका राम बहादुर खत्री।
नियमित चल्यो भने त फाइदा त हुने नै भयो नि।
यो विमानस्थल सञ्चालनमा आएपछि गण्डकी प्रदेशका पर्वत, बागलुङ, म्याग्दी, मुस्ताङ लगायतका जिल्लाका नागरिकले लाभ लिन सक्नेछन्। त्यति मात्र होइन, यस क्षेत्रमा उत्पादित वस्तुहरू समेत हवाई सेवा मार्फत देशको विभिन्न ठाउँमा पुर्याउन सकिनेछ भने बिरामी भएर तत्काल अस्पताल पुर्याउन नसकेर अकालमै ज्यान गुमाउनु पर्ने समस्याको पनि अन्त्य हुनेछ। राजन पौडेल, रेडियो नेपाल, पर्वत।
भोक लाग्यो भन्या के?
तेरो बाउलाई भन, बिहान टन्न खाएको होइन, कति कराउँदै रहेछ यो।
खाए टन्न, नुन खुर्सानीसँग हिजोको एउटा बासी रोटी त खाएको हो नि।
खै कस्तो कर्म लिएर जन्मिएछु, आफूलाई केटाकेटी हेर्दैमा फुर्सद छैन, न घर न माइत, जता ततै उस्तै।
एकजना दिनभरि गाउँ घुमेर हिँड्छन् लाज पचेका मान्छेहरू, बरु घर बसेर केटाकेटी हेर, म काम गर्न जान्छु।
तपाईहरू पनि बुझ्नुहोस्, यदि तपाई पनि 18 देखि 59 वर्षको हुनुहुन्छ, आर्थिक रूपले कमजोर हुनुहुन्छ र रोजगारी वा स्वरोजगारीबाट आमदानी गर्न सक्नु भएको छैन भने नजिकैको ओडा कार्यालयमा गएर निवेदन दर्ता गर्नुहोस्। याद राख्नुहोस्, निवेदन दिने मिति फागुन मसान्तसम्म मात्रै छ है।
श्रमको सम्मान, राष्ट्रको अभियान, न्यूनतम रोजगार, नागरिकको अधिकार, प्रधानमन्त्री रोजगार कार्यक्रम।
सुदूरपश्चिम प्रदेश सरकारले प्रादेशिक स्वास्थ्य प्रवर्धन केन्द्रको नयाँ अवधारणा ल्याएको छ। स्वास्थ्य क्षेत्रलाई व्यवस्थित गर्ने उद्देश्यले आयुर्वेद, योगाभ्यास, मनोसामाजिक परामर्श र स्वच्छ खानेपानी तथा स्वस्थ जीवनशैलीका लागि स्वास्थ्य शिक्षा दिने उद्देश्यले प्रदेश सरकारले स्वास्थ्य प्रवर्धन केन्द्रको अवधारणा ल्याएको हो। कञ्चनपुरबाट संवाददाता हरिशचन्द्र बागको यो रिपोर्ट।
चालू आर्थिक वर्षलाई स्वास्थ्य सुधार वर्षका रूपमा अघि बढ़ाएको सुदूरपश्चिम प्रदेश सरकारले आयुर्वेद, योगाभ्यास, मनोसामाजिक परामर्श र स्वच्छ खानपान तथा स्वस्थ जीवनशैलीका लागि स्वास्थ्य शिक्षा दिने उद्देश्यले स्वास्थ्य प्रवर्धन केन्द्रको नयाँ अवधारणा ल्याएको छ। घर घरमा रोग र औषधिले छुनु पूर्व गर्नुपर्ने पूर्व सावधानी र अभ्यासलाई प्रयोगमा ल्याई आम जनजीवनमा सकारात्मक प्रभाव पार्ने कार्यलाई स्वास्थ्य प्रवर्धन केन्द्रले प्रोत्साहन गर्ने सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकास मन्त्री लालबहादुर खड्काले बताउनु भयो।
स्वास्थ्य शिक्षामा जनचेतना फैलाउने उद्देश्यका साथ मान्छेको जीवन शैलीलाई व्यवस्थित गर्ने र रोगै नलाग्ने ढंगले सरकारले
कञ्चनपुरको महेन्द्रनगरबाट शुरू गरिएको उक्त कार्यलाई विस्तार गरी सुदूरपश्चिम प्रदेशका सबै 9 जिल्ला र 88 स्थानीय तहहरूसम्म पुर्याउने लक्ष्य रहेको मन्त्री खड्काले जानकारी दिनुभयो।
हामी 9 जिल्लामा स्वास्थ्य शिक्षा प्रबन्धन केन्द्रलाई अगाडि बढाउँछौँ, त्यो सँगै हामी 88 स्थानीय पालिकामा त्यसलाई अगाडि बढाउँछौँ। पहिलो कुरा त मान्छेलाई रोगै लाग्नु नदिने महत्वपूर्ण हो, त्यसमा चाहिँ जानुपर्छ भनेर हामीले एउटा नयाँ अवधारणा चाहिँ सुदूरपश्चिमबाट सुरु गरेको।
तीनै तहका सरकार र सरोकारवाला निकायको स्वास्थ्य शिक्षा सम्बन्धी नीति निर्माण कार्यान्वयन र प्रवर्धनका लागि स्वास्थ्य प्रवर्धन केन्द्रले समन्वयकारी भूमिका निर्वाह गर्नेछ। त्यस्तै हरेक क्षेत्रलाई स्वास्थ्यसँग जोडेर दूरदराजसम्म स्वास्थ्य शिक्षा अभिवृद्धि गर्ने र मनोसामाजिक परामर्श दिई सकारात्मक परिवर्तन ल्याउन भूमिका खेल्ने प्रादेशिक स्वास्थ्य प्रवर्धन केन्द्रका कार्यालय प्रमुख हेमराज खड्काको भनाइ छ।
सत्सङ्गको कुराहरू आयो, पोल्ट्री फार्मको कुरा आयो, फिजियोथेरापीको होस्, योगको कुरो होस्, आयुर्वेदको कुरो होस्, मानसिक रोगहरू अनि सामाजिक रोगहरू अझ वकालतहरू गर्छौँ र बहसहरू गर्छौँ, पैरवी गर्छौँ, सरकारलाई जगजगी आउँछौँ, निगरानी गर्छौँ, अनुगमन गर्छौँ र स्वास्थ्यमा सही सूचनाहरू सम्बन्धितमा दिन्छौँ।
प्रादेशिक स्वास्थ्य प्रवर्धन केन्द्र हाललाई स्वास्थ्य कार्यालय कञ्चनपुरमै स्थापना गरिएको भए पनि निकट भविष्यमा छुट्टै कार्यालय स्थापना गरिनेछ। महेन्द्रनगरमा प्रादेशिक स्वास्थ्य प्रवर्धन केन्द्रको कार्यालय स्थापनाका लागि भीमदत्त नगरपालिकाले जग्गा समेत उपलब्ध गराएको छ। हरिश चन्द्र बाग, रेडियो नेपाल, कञ्चनपुर।
अब अन्तर्राष्ट्रिय समाचार। रूसी क्षेपास्त्रको निशानाले मध्य युक्रेनको भिनेट्सियामा रहेको एउटा विमानस्थल ध्वस्त भएको युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बताउनु भएको छ। रूसले 12 जारी राखेको आक्रमणमा युक्रेनका थुप्रै शहर तथा हवाई अड्डाहरूमा बम विस्फोट, गोलाबारी वा ब्यालिस्टिक मिसाइलहरू प्रहार गरिएका छन्। भिनेट्सियामा मध्य युक्रेनको पश्चिमी क्षेत्रमा फिनेसिया मध्य युक्रेनको पश्चिमी क्षेत्रमा रहेको छ। विमानस्थलमा भएको आक्रमणपछि जेलेन्स्कीले रूसी आक्रमण रोक्न पश्चिमी शक्तिहरूले युक्रेनमाथि उडान विरोधी क्षेत्र लागू घोषणा गर्ने आफ्नो मागलाई पुनः दोहोर्याउनु भएको छ। रूसले युक्रेनका अस्पताल र विद्यालयहरूमा बमबारी गरिरहेको युक्रेनका उपप्रधानमन्त्रीले बताउनु भएको छ। बीबीसीसँग कुरा गर्नुहुँदै उपप्रधानमन्त्रीले रूसले सर्वसाधारणलाई लक्षित गरी व्यापक बमबारी गरिरहेको आरोप लगाउनुभयो। उहाँले रूसको यो कदमलाई आतंककारी योजनाको संज्ञा दिनुभएको छ। विश्व स्वास्थ्य संगठनले पनि युक्रेनका अस्पतालहरूमा आक्रमण भएको पुष्टि गरेको छ। यसैबीच 15 लाख भन्दा बढ़ी मानिसले युक्रेन छोडेको संयुक्त राष्ट्रसंघले जनाएको छ। अब आर्थिक समाचार।
सरकारले मुलुकभित्र उपलब्ध बहुमूल्य पत्थर र रत्नहरूको उत्खननका लागि निजी क्षेत्रसँग सहकार्य गर्ने भएको छ। मुलुकभित्रका खानीको उत्खनन गरी बहुमूल्य रत्न आभूषणको प्रशोधन गर्दै निकासी बढ़ाउन सरकार प्रतिबद्ध रहेको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका उद्योग सचिव अर्जुन प्रसाद पोखरेलले बताउनु भएको हो। नेपाल रत्न तथा आभूषण संघको 17 साधारण सभाको आइतबार उद्घाटन गर्दै सचिव पोखरेलले सरकारको नीति नै उत्पादन तथा निकासी वृद्धि गर्ने रहेकोले सहकार्यका लागि समेत आग्रह गर्नुभयो। कार्यक्रममा नेपाल रत्न तथा आभूषण संघका अध्यक्ष ज्योत्सना श्रेष्ठले सुनायत र वितरणमा कोटा घटाइएकोले व्यवसायमा समस्या रहेको बताउनुभयो। कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले व्यवसायको आवश्यकता र बजारको माग अनुसार सुनको कोटा निर्धारण गर्दै नियमन व्यवसायी मैत्री हुनुपर्ने बताउनुभयो। आइतबार नेपाली बजारमा छाप भएको सुनको कारोबार मूल्य प्रतितोला 1,01,900 रूपियाँ पुगेको छ। अघिल्लो दिन प्रतितोला 99,900 कारोबार भएको सुन एकै दिन प्रतितोला 2,000 वृद्धि भएको हो। आइतबार चाँदीको मूल्य प्रतितोला 35 बढेर 1,415 रुपियाँ पुगेको छ। नेपाल राष्ट्र बैंकले सुन आयातको कोटा आइतबारबाट घटाएको छ। नेपाल राष्ट्र बैंकले एक निर्देशन जारी गर्दै सुन आयातको कोटा 10 केजीमा झारेको हो। राष्ट्र बैंकले यसअघि दैनिक 20 किलो सुन आयात गर्न पाउने व्यवस्था गरेको थियो। पछिल्लो समय सुनको आयात बढ्दै गएको कारण केन्द्रीय बैंकले सुनको आयातमा कडाई गर्न यस्तो नयाँ कोटा निर्धारण गरेको हो। नेपाल विद्युत प्राधिकरणले 12 पर्सा औद्योगिक कोरिडोरका उद्योगहरूलाई 132 केभी प्रसारण लाइनबाट विद्युत आपूर्ति लिन आह्वान गरेको छ। उत्पादित विद्युत मुलुकभित्र खपत गर्ने अभियान अन्तर्गत प्राधिकरणले 12 पर्सा औद्योगिक कोरिडोरमा सञ्चालनको तयारीमा रहेका भविष्यमा खुल्ने र थप विद्युत माग गर्ने उद्योगहरूलाई 132 केभी प्रसारण लाइनबाट विद्युत आपूर्ति दिने भएको हो। 132 केभीबाट विद्युत आपूर्ति लिएमा यस्तो विद्युतको महसुल सस्तो हुनेछ। उद्योगीहरूले आफ्नो परिसरमा सब स्टेशन भने आफै निर्माण गर्नुपर्नेछ। रसुवा जिल्लाको सबैभन्दा ठूलो माथिल्लो त्रिशुली ए जलविद्युत आयोजनाले पूर्वाधार निर्माणको काम तीव्र रूपमा अघि बढ़ाएको जनाएको छ। त्रिशुली नदीको पानी प्रयोग गरी गरी आमा छोदिङमो गाउँपालिका वार्ड नम्बर एक र उत्तर गया गाउँपालिका वार्ड नम्बर एकको हाकु पाखाको जमिनलाई आधार बनाई भूमिगत संरचनाबाट 216 मेगावाट क्षमताको विद्युत उत्पादन गर्न लागि हो। 9.7 किलोमिटर सुरुङको सहायताले मैलुङ दोभानमा पानी पुर्याई विद्युत उत्पादन गरिनेछ। 55 अर्बको लागतमा निर्माण सम्पन्न गर्ने लक्ष्यले प्रारम्भिक अध्ययन सम्पन्न भएको 10 वर्षपछि नेपाल वाटर एण्ड इनर्जी डेभलपमेन्ट कम्पनीले आयोजनाको निर्माणको काम अगाडि बढाएको हो।
आर्थिक समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो भुवन आचार्य। अब खेल समाचार।
शहीद स्मारक बी डिभिजन लीग फुटबल अन्तर्गत चर्च बोइज युनाइटेडले लगातार दोस्रो जित हात पारेको छ। एन्फा कन्फ्रेन्स सातौं पाटोमा आइतबार भएको खेलमा खुमलटार युथ क्लबलाई 2-0 पराजित गर्दै चर्च बोइजले दोस्रो जित दर्ता गरेको हो। चर्च बोइजको जितमा दुवै गोल आशिष चापागाईले गरे। जितसँगै 6 अङ्क जोडेको चर्च बोइज लीग तालिकाको शीर्ष स्थानमा उभिएको छ। यता दुई खेलबाट समान 6 अङ्क जोडेको श्री भगवती क्लब गोल अन्तरको आधारमा दोस्रो स्थानमा झरेको छ। नेपाल खेलकुद पत्रकार मञ्च एनएसजीएफले एनएसजीएफ पल्सर स्पोर्ट अवार्ड 2077 को पीपुल्स चोइस विधाको मनोनयनमा परेका खेलाड़ीको नाम सार्वजनिक गरेको छ। काठमाडौँमा आइतबार पत्रकार सम्मेलन गर्दै एनएसजीएफको खेलाड़ी छनौट समितिले मनोनयनमा परेका खेलाड़ीको नाम सार्वजनिक गरेको हो। मनोनयनमा पर्ने खेलाड़ीमा एथलेटिक्सकी सन्तोषी श्रेष्ठ, फुटबलकी एन्जिला तुम्बाबोय, टेबल टेनिसकी एलिना महर्जन, क्रिकेटका कुशल भुतेल र ब्याडमिन्टनका प्रिन्स दाल रहेका छन्। पीपुल्स चोइस विधाका विजेता खेल पत्रकार राष्ट्रिय प्रशिक्षक र समर्थकको भोटिङबाट चुनिनेछन्। पीपुल्स चोइस विधाको लागि यी सेवाको मतभार 50% रहेको छ। त्यस्तै सामाजिक सञ्जालको मतभार 25%, राष्ट्रिय प्रशिक्षकको मतभार 12.5% र खेल पत्रकारको मतभार 12.5% रहेको छ। स्पोर्ट अवार्ड चैत 8 गते कमलादेश स्थित प्रज्ञा प्रतिष्ठान भवनमा हुने भएको छ। एक दशक अघि उत्कृष्ट खेलाड़ीहरू यसपटक दशक अवार्डका लागि मनोनित हुनेछन्। यस वर्ष पनि दशक खेलाड़ी पुरूष महिला प्रशिक्षक र पीपुल्स चोइस गरी 4 विधाका विजेतालाई बजाज पल्सर मोटरसाइकल प्रदान गरिनेछ। अन्य विधाका विजेतालाई जनै 50,000 रूपियाँ सहित विभिन्न गिफ्ट ह्याम्पर प्रदान गरिनेछ।
खेल समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो अजय बम। अब मौसम सम्बन्धी जानकारी। आज देशका पहाड़ी तथा हिमाली भागमा आंशिकदेखि सामान्य बदली रहे। सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रका 1-2 स्थानमा हल्का हिमपात हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा रेकर्ड गरिएको अधिकतम तापक्रम 26.5 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 10.5 डिग्री सेल्सियस, सापेक्षिक आर्द्रता 95%। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 25-27 डिग्री सेल्सियससम्म रहने अनुमान गरिएको छ। आज बिहान सूर्योदय 6:22 भयो भने सूर्यास्त भरे साँझ 6:08 हुनेछ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। प्रतिनिधि सभाद्वारा प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरा विरूद्धको महाअभियोग प्रस्ताव सिफारिश समिति गठन। सिफारिश समितिमा नेकपा एमाले नाम दिएसँगै सदन सञ्चालन हुने कानून न्याय तथा संसदीय मामला मन्त्री दिलेन्द्र प्रसाद बडुको विश्वास। राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष प्रधानमन्त्री शेरबहादुर देउवाद्वारा सरकार र राष्ट्रिय सुरक्षा परिषदको वार्षिक प्रतिवेदन पेश। जलविद्युत उत्पादनमा तीव्रता र सामाजिक सुरक्षा कार्यक्रमलाई सरकारले प्रभावकारी बनाएको प्रधानमन्त्री देउवाको भनाई। तोकिएकै समयमा स्थानीय तहको निर्वाचन हुनेमा ढुक्क हुन सरकारका प्रवक्ता संचार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीको आग्रह। र रूसी क्षेप्यास्त्रको निशानाले मध्य युक्रेनको भिनेट्सियामा रहेको विमानस्थल ध्वस्त। यो सँगै बिहान 7 बजेको समाचार सकियो। हौस् त, नमस्ते।